नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो.com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि हिजो 13 खर्ब 15 अर्ब रूपियाँको बजेट सार्वजनिक गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा 37 अर्ब रूपियाँ बढ़ी हो। कुल विनियोजन मध्ये चालू खर्चतर्फ 8 खर्ब 45 अर्ब अर्थात 64.3% रकम छुट्याइएको छ। यस्तै पूंजीगत खर्चतर्फ 3 खर्ब 14 अर्ब रूपियाँ अर्थात 23.9% बजेट छुट्याइएको छ। यसैगरी वित्तीय व्यवस्थापनतर्फ 1 खर्ब 55 अर्ब अर्थात 11.8% बजेट छुट्याइएको छ। 8 खर्ब 31 अर्ब रूपियाँ राजस्वबाट, 2 खर्ब 53 अर्ब रूपियाँ वैदेशिक ऋणबाट, 58 अर्ब वैदेशिक अनुदानबाट र 1 खर्ब 72 अर्ब रूपियाँ आन्तरिक ऋण उठाएर जुटाइने सरकारले बजेटमा उल्लेख गरेको छ। त्यसैले आजको कार्यक्रममा हामी सरकारले हिजो सार्वजनिक गरेको बजेटमा दिइएका प्राथमिकता, बजेटका सकारात्मक र नकारात्मक पक्ष र यसको कार्यान्वयनका बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा यति बेला हामीसित हुनुहुन्छ कारोबार दैनिकका सम्पादक कुबेर चालिसे। कुबेरजी, स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
हिजो अब सरकारले ल्याएको बजेटलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? यहीँबाट कुरा अघि बढाउन।
सरकारले यतिखेर पहिलो भनौँ न पहिलो संघीय पूर्ण बजेट ल्याएको छ। हुन त यो तेस्रो बजेट हो संघीयता आइसकेपछि, तर अघिल्लो पालि समान प्रदेश र स्थानीय तहका संरचनाहरूको पूर्णता नभएको हुनाले अलिअलि पैसा छुट्याउने गरेको थियो। तर यो पालि चाहिँ प्रदेश पनि पूर्ण आकारमा छ, 7 वटा प्रदेशहरू र स्थानीय तह 753 स्थानीय तहहरू पनि आफ्ना ठाउँमा काम गरिरहेछन् र उनीहरू सबैलाई वित्तीय हस्तान्तरण मार्फत बजेट छुट्याएर पूर्ण संघीय बजेट आएको यो पहिलो हो। त्यो भएर पनि अब मान्छेको चासो, मेरो प्रदेशले कति पाउला अथवा मेरो स्थानीय तहले कति पाउला भन्ने एक थरी नयाँ चासो पनि यो बजेटमा रह्यो। सामान्यतया तलब बढ्छ बढ्दैन, महँगी कति बढ्छ भन्ने जुन बजेटसँग रिलेटेड सामान्य मान्छेका चासो हुन्थे, त्यो बाहेक योपालि चाहिँ हाम्रो प्रदेशले कति पाउँछ, हाम्रो स्थानीय तहले कति पाउँछ भन्ने पनि एउटा नयाँ चासोसहित आएको बजेटमा धेरै मान्छेलाई केही नयाँ कुराहरू, केही एकदम ब्रेक थ्रु गर्ने पोलिसी लेभल को डिपार्चर केही हुन्छ कि भन्ने आश चाहिँ थियो। तर सरसर्ती हेर्दाखेरि चाहिँ परम्पराको निरन्तरता जस्तै नै आयो। खालि एउटा वित्तीय हस्तान्तरण मार्फत प्रदेश र स्थानीय तहलाई चाहिँ स्थानीय सरकारलाई पैसा छुट्याइदिएछ।
त्यो चाहिँ अहिलेको नयाँ भयो,
त्यो चाहिँ गर्नै पर्ने भयो किनभने यो संविधानले नै दिएको हुनाले गर्नै पर्ने भएर त्यति गरिया छ। होइन भने सरसर्ती हेर्दाखेरि चाहिँ नयाँपन चाहिँ बजेटमा केही पनि देखिँदैन।
सरसर्ती अब स्थानीय तह र प्रदेशलाई दिएको रकम भन्नुपर्दाखेरि राजस्व बाँडफाँड र अनुदान गरेर जम्मा प्रदेश र स्थानीय तह समग्रलाई गरेर 4 खर्ब 42 अर्ब रुपियाँ छुट्याइएको छ। जसमध्ये अब सशर्त अनुदानमा चाहिँ 7 वटा प्रदेशलाई 63 अर्ब 13 करोड रुपियाँ दिने र स्थानीय तहलाई 1 खर्ब 9 अर्ब रुपियाँ दिने भनेको छ। अनि फेरि विशेष अनुदानको लागि भनेर 20 अर्ब रुपियाँ विनियोजन गरिएको छ। अब स्थानीय तह प्रदेशका अधिकार धेरै छन्, उनीहरूले गर्नुपर्ने काम धेरै छन्। अब यो यति रकम अहिले छुट्याएको रकम चाहिँ पर्याप्त हो स्थानीय तहको लागि समग्रमा?
यो चाहिँ एकदमै डिबेट हुन्छ। यो पहिलो बजेट भयो र अब भनौँ न हामी 20औं 25औं 50औं बजेटपछि पनि यो क्वेसन गऱ्यो भने यो जहिले पनि डिबेट रहिरहन्छ किनभने जनताका आकाङ्क्षाहरू बढी हुन्छन्। स्थानीय सरकारले पनि अब चुनाव जितेर आएको हुन्छ, उसले पनि विभिन्न जनताहरूसँग विभिन्न आफ्ना बाचाहरू गरेर आएको हुन्छ र उसले पनि गर्नुपर्ने धेरै काम हुन्छ। तर यो पहिलो भएको हुनाले अलिकति त्यहाँ मोडालिटी कसरी गर्ने भन्नेमा पनि कन्फ्युजन छ। जस्तै जनप्रतिनिधिज्यूहरूले सबै कुरो गर्छु भनेर आउनु भएको छ, तर स्थानीय तहको अधिकार के हो अनि उहाँहरूको दायित्व के हो भन्ने कुरा चाहिँ त्यति क्लियर भइसकेको छैन उहाँहरूलाई। उहाँहरू चाहिँ हामी त जितेर आएका जनप्रतिनिधि हो नि, हामीले त जे पनि गर्न पाउनु पऱ्यो पनि भन्ने छ किनभने बिचमा 20 वर्ष 25 वर्षको ग्याप पनि भयो, त्यसको ऊ के हो भन्ने पनि उहाँहरूलाई थाहा भएन। संविधानले स्थानीय तहलाई पनि कर उठाउने अधिकार दिएको छ। अब उहाँहरूले के बुझ्नु पऱ्यो भने सरकारले अहिले संघीय सरकारले दिएको बजेट प्रदेशलाई र स्थानीय तहलाई दिएको मात्रै, ल स्थानीय तहकै कुरा गर्ने भने स्थानीय तहलाई जति बजेट दिएको छ त्यति मात्र होइन, अब स्थानीय तहले आफ्नो बजेट ल्याउनुपर्छ। प्रदेशले असार 1 गते र स्थानीय तहले असार 10 गते बजेट ल्याउनुपर्छ। त्यो बजेट ल्याउँदा यो पैसा संघले दिएको पैसा प्रदेशलाई, अब जस्तै भनौँ न पहिला प्रदेशको कुरा गरौँ, प्रदेशले अब असार एक गते बजेट ल्याउँदा यो संघले दिएको पैसा प्लस आफ्नो रिसोर्सबाट के कति उसले गर्न सक्छ जोडेर अनि नयाँ बजेट ल्याउँछ उसको प्रदेशको, त्यस्तै प्रदेशले पनि स्थानीय तहलाई दिन सक्छ अनुदान। हाम्रो संविधानले त्यो व्यवस्था गरेका छ। अनि स्थानीय तहले असार दस गते बजेट ल्याउँदा संघले दिएको पैसा प्लस प्रदेशले पनि दिएला, यो पालि त नदिएला, अब त्यति अहिले उनीहरूले रिसोर्स आइडेन्टिफाई गरिसकेका छैनन्, त्यसपछि प्रदेश दिएको पैसा अनि आफ्नो रिसोर्सहरू के छ, उनीहरूले जस्तै घरबाल कर उठाउन पाउँछन्, रजिस्ट्रेसन दस्तुरहरू, मालपोत दस्तुरहरू, सवारी करहरू केही बाँडिन्छन् पनि प्रदेशमा, तर जे होस् त्यहाँ उठेका यतिसम्म हुन्छ भनेर आफ्नो आइडेन्टिफाई गरिसकेपछि, स्रोत आइडेन्टिफाई गरिसकेपछि अनि यो पैसा पनि जोडेर अनि बजेट ल्याउने हो अनि त्यसले काम गर्ने हो। त्यो भएर अधिकार चाहिँ सिंहदरबारको अधिकार गाउँ गाउँ भनेर हामीले संविधान मार्फत अधिकार दियौँ। अब त्यो अधिकारलाई सपोर्ट गर्नलाई दुईवटा कुरा चाहिन्छ, एउटा हार्डवेयर एउटा सफ्टवेयर। हार्डवेयर भनेको चाहिँ अब सबै भनौँ न तपाईँलाई पूर्वाधारका कुराहरू, बस्ने बिल्डिङ छैनन् होला के छैनन् होला, त्यो उहाँहरूले अब विस्तार बनाउँदै जानुहुन्छ, म्यानेज गर्दै जानुहुन्छ। अर्को चाहिँ कानुन, उहाँहरूले चाहिँ अब कर उठाउने कानुन उहाँहरूले बनाउनु पर्यो, अनि उहाँहरूलाई संविधानले जे जे अधिकार दिया छ, यो यो कर उठाउन पाउनुहुन्छ, यसरी यसरी खर्च गर्न पाउनुहुन्छ भने ती सबै उहाँहरूले कानुन बनाएर त्यो अनुसार इम्प्लिमेन्ट गर्नु पर्यो। त्यो दुइटै कुरा उहाँहरू गर्दै हुनुहुन्छ, तर अहिले सबैले चाहिँ पैसा मात्रै देखेका छन्, पैसा कति आउँछ कति चाहिन्छ हामीलाई त यतिले पुग्दैन त्यो मात्रै देखेका छन्, तर त्यतिले मात्रै यो संघीयता चल्ने होइन, संघीयता चल्नलाई कानुन पनि चाहियो, उहाँहरूले स्थानीय तहमा कानुन बनाउनु पर्यो र बल्ल कानुन बनाएपछि पैसा खर्च गर्न पाइन्छ, त्यसै त यो पैसा खर्च गर्न पाइन्न।
भनेपछि यो केन्द्रले दिएको अनुदान चाहिँ बिउ पुँजी मानेर अरू रकम चाहिँ आफैले जुटाउनु पर्यो स्थानीय तह र प्रदेशहरूले?
बिउ पुँजी भन्दा पनि केन्द्रले चाहिँ जसरी अधिकार दियो त्यसै गरी देशभरि उठेको जस्तै भ्याटको कसरी डिभिजन हुन्छ भन्ने फर्मुला छ, त्यहाँ लेखिदिएकै छ, 15-15-70 भनेर। जस्तै अहिले केन्द्रले जुन वित्तीय हस्तान्तरण मार्फत दिएको छ त्यहाँ राजस्व बाँडफाँड भन्ने पनि छ, राजस्व बाँडफाँड अन्तर्गत कति कति पाउँछन् उनीहरूले भन्ने पनि त्यहाँ एउटा मोटामोटी अनुमान छ। भनेको भ्याट 100 रुपियाँ नै उठाएर केन्द्रले पहिला 100 रुपियाँ राख्थ्यो, अब उसले 70 रुपियाँ मात्रै राख्न पाउँछ केन्द्रले, 15 रुपियाँ प्रदेशलाई र 15 रुपियाँ स्थानीय तहलाई बाँडिन्छ। भनेपछि अब त्योबाट राजस्व बाँडफाँडबाट एउटा आउँछ, एउटा यो अनुदान तपाईँले अघि भन्नुभयो जस्तै वित्तीय समानीकरण सशर्त, अनि त्यसपछि भोलि विशेष होइन त्यो पनि आउला, त्यो भएर अनुदान, त्यसपछि अनि थर्डमा चाहिँ उनीहरूको आफ्नो रिसोर्स मोबिलाइजेसन, उनीहरूसँग के स्रोत छ त्यसलाई परिचालन गरेर गर्ने, ती सबै मिलाएर अनि बल्ल बजेट बनाउने हो।
यो सशर्त अनुदान चाहिँ नि केन्द्र सरकारले त्यो के आयोजनाहरूमा काममा खर्च गर्नु पर्यो होइन,
शर्तसहित
भएको। सरकारले पहिल्यैदेखि अर्थमन्त्रीले पनि भन्दै हुनुहुन्थ्यो कि हामी समाजवाद उन्मुख बजेट ल्याउँछौँ, समाजवाद उन्मुखलाई चाहिँ बजेटले प्राथमिकता दिन्छ भनेर। सरसर्ती हेर्दा अहिलेको बजेट समाजवाद उन्मुख पाइएको छ?
समाजवाद उन्मुख भन्दाखेरि सिम्पली हामीले अब त्यसलाई सजिलोसँग मान्छेले बुझ्दा के हो त समाजवाद, अब समाजवादका यहाँ धेरै विद्वानहरू कार्ल मार्क्सदेखि लिएर होइन बिपीदेखि सबैका आफ्ना आफ्ना व्याख्या होलान् अथवा व्याख्या छन् भनेर यहाँ भन्ने गरिन्छ, धेरै विद्वानहरूले बौद्धिक विलास पनि गर्नुहुन्छ, तर साधारणतया भन्दा समाजवाद भनेको के हो भने पहिला तपाईँसँग छ भने तपाईँले बाँड्नुहुन्छ, तपाईँले छैन तपाईँसँग चाहिँ नि 10 रुपियाँ छ भने अनि तपाईँले साथीले चाहिँ 5 रुपियाँ दिएन सापट भन्यो भने तपाईँले 5 रुपियाँ दिन सक्नुहुन्छ, तपाईँसँगै पैसा छैन भने तपाईँले साथीलाई सहयोग गर्न सक्नुहुन्न, भनेपछि बाँड्ने हो
समाजलाई, बाँड्ने
सिम्पल
वितरणमुखी
हामीले सजिलोसँग बुझ्दाखेरि बाँड्ने सबैलाई बाँड्ने, तर बाँड्नलाई त हुनु पर्यो, पैसा हुनु पर्यो अथवा क्षमता हुनु पर्यो, जे छ त्यो बाँड्ने हो भनेपछि त्यो बाँड्न योग्य बनाउनु पर्यो सरकारले, तपाईँलाई यति योग्य बनाउनु पर्यो कि तपाईँ आफ्नो खुट्टामा उभिन सक्नुहोस् र बढी भएको बाँड्न पनि सक्नुहोस्। बाँड्ने भनेको कर तिर्ने, करको माध्यमबाट कर लिएर बाँडिन्छ, आयकरमा हेरफेर गर्नुभएको छ बाँड्ने उहाँले, राम्रो मेकानिजम बनाउनु भयो, तर तपाईँलाई कमाई खाने योग्य बनाउनु पर्यो नि त पहिला, तपाईँले कमाएपछि नि तपाईँले कर तिर्नुहुन्छ अनि त्यो कर चाहिँ सरकारले बाँड्ने हो नि त, भनेपछि सरकारले गरी खाने वातावरण बनाएको छ त यो बजेट मार्फत भन्ने चाहिँ प्रमुख कुरा हो। यसरी सरसर्ती हेर्दाखेरि चाहिँ निजी क्षेत्रको पनि धेरै ठूलो आशा थियो यो बजेटमा, त्यो पक्कै पनि केही न केही पोलिसी डिपार्चर हुन्छ र निजी क्षेत्रलाई चाहिँ एकदम मजाले तपाईँहरू लगानी गर्नुहोस् भनेर जसरी कि प्रधान अर्थमन्त्रीज्यूले भनिरहनु भएको थियो भाषामा भाषणमा, त्यो चाहिँ यो बजेट मार्फत, बजेट भने त कानुन हो, बजेट मार्फत आउँछ र ठ्याक्कै ल यसरी चाहिँ काम गर्नुहोस् भन्ने हुन्छ भन्ने थियो। तर सरसर्ती हेर्दा चाहिँ उहाँले टेक्निकल्ली, अब अर्थमन्त्रीज्यू टेक्नोक्राट भएर पनि होला, बजेट चाहिँ बढी टेक्निकल भयो, पोलिटिकल डकुमेन्ट पनि हो, इकोनोमिक डकुमेन्ट नै हो, तर फाइनेन्सियल इकोनोमिक डकुमेन्ट पोलिटिकल डकुमेन्ट हो बजेट। तर यो बजेट चाहिँ अलिक बढी टेक्निकल भयो, जसले चाहिँ यताको उता, उताको उता, यताबाट मिलाउने उताबाट मिलाउने गर्ने मात्रै काम बढी गरियो। तर ठ्याक्कै फोकस केमा, ल हामी चाहिँ यो वर्ष दुईवटा तिनवटा आयोजना सकाउँछौँ जसले चाहिँ पुँजी निर्माणमा सहयोग पुर्याउँछ, रोजगारी सिर्जनामा सहयोग पुर्याउँछ र लङ टर्म इकोनोमिक ग्रोथलाई पुस गर्छ भन्ने त्यो पनि देखिएन। यो पनि गर्छु भनेको छ, त्यो पनि गर्छु भनेको छ, रेल पनि भनेको छ, त्यो पनि भनेको छ। काठमाडौँबाट चाहिँ नागढुङ्गा निस्किनु पर्यो भने चाहिँ हामीलाई 5 घन्टा लाग्छ, त्यति एउटा जाम खोलाइदियो र त्यहाँ छिटो छरितो भयो भने सामान आवाज जावट ढुवानी चाँडै भयो भने त्यहीँबाट पनि धेरै चाहिँ बजारका समस्या समाधान हुन्छन्। त्यतातिर जहाँ चाहिँ कम इफोर्टमा धेरै काम हुन्छ, धेरै जल्दी निस्किन्छ, त्यस्तो कुरामा ध्यान भएन। ध्यान चाहिँ यो प्रेमीले प्रेमिकालाई आकाशको जुन तारा झारेर ल्याइदिउँला भने जस्तो चाहिँ अलि बढी त्यतातिर ध्यान गयो भनेपछि अलि कल्पनाशील, अलि स्वप्नदर्शी चाहिँ भयो। तर प्र्याक्टिकल्ली हेर्दाखेरि चाहिँ यसले ठ्याक्कै ऊ गर्छ त, इकोनोमीलाई चाहिँ पुस गर्छ त भन्दाखेरि उहाँ चाहिँ कता कता अर्थमन्त्रीज्यूले यो ऐतिहासिक जुन अवसर पाउनु भएको थियो, यो टोटल देशको इकोनोमी नै चेन्ज गर्ने, संरचनादेखि लिएर सबै चेन्ज गर्ने, त्यो गुमाउनु भयो कि भन्ने चाहिँ देखिन्छ।
अघि नै अघि अलिकति कुरा निकाल्नु भयो यो वितरणको कुरा, वाम गठबन्धनको चुनावी घोषणा पत्र हेर्ने हो भने वितरणकै कुरा थिए, बेरोजगारलाई सम्म भत्ता दिने, वृद्ध भत्ता बढाउने लगायतका कुरा थिए, तर अब ती प्रतिबद्धता चाहिँ पूरा भएनन्। भत्ता बढाउने मात्रै होइन कि घोषणा पत्रका धेरै प्रतिबद्धता चाहिँ बजेटमा छोइएको छैन। अब यो हेर्दाखेरि चाहिँ वाम गठबन्धनले चुनावमा गरेका प्रतिबद्धता चाहिँ बिर्सिएको हो, नत्र बजेटमा केही न केही त्यो खाका, त्यो घोषणा पत्रको खाका त आउनुपर्ने हो नि।
यसलाई दुई किसिमले भन्न सकिन्छ, एउटा पोलिटिकल आन्सर, उहाँहरूले चाहिँ बिर्सिनुभयो, वाम गठबन्धनको घोषणा पत्र चाहिँ चटक्कै पोलेर खानुभयो, जनतालाई ढाँट्नुभयो, यो चाहिँ पोलिटिकल आन्सर भयो। तर रियालिटीको कुरा गर्ने हो, इकोनोमिक उसको कुरा गर्ने हो, पोइन्ट अफ भ्यूबाट कुरा गर्ने हो भने उहाँले सही गर्नुभयो। वितरण गरेर चाहिँ हामीसँग वितरण गर्ने स्रोत हुनु पऱ्यो नि, मैले अघि नै भने तपाईँसँग कमाउनु पऱ्यो, त्यसपछि वितरण गर्नु पऱ्यो। जब तपाईँको कमाइ नै छैन भने वितरण कसरी गर्नुहुन्छ? अहिले करिब करिब 42-45 अर्ब चाहिँ हामी भत्ता बाँड्छौँ, वृद्ध भत्ता मात्रै होइन। अब त्यसमा चाहिँ तपाईँले 5,000 पुर्याइदियो भने 80 अर्ब हुन्थ्यो, अनि त्यो पैसा तपाईँले रिसोर्स कहाँबाट ल्याउनुहुन्थ्यो र बाँड्नुहुन्थ्यो? नम्बर एक। नम्बर दुई, चुनावी घोषणा पत्र त 5 वर्षको लागि गरे हो नि त, फेरि यो त पहिलो वर्ष हो नि, उहाँहरूसँग 4 वर्ष छ नि। हामी प्र्याक्टिकल्ली हेरौँ न, यदि उहाँले चाहिँ अझ, म त के भन्थेँ भने हिजो पनि मैले भनिरहेको थिएँ, यो सरकारले अथवा अर्थमन्त्री युवराज खतिवडाले यस्तै अप्रिय 3-4 निर्णय जुन चाहिँ लङ टर्ममा लामो समयको लागि दीर्घकालको लागि अर्थतन्त्रलाई चाहिँ फाइदा हुने र पार्टीलाई पनि लामो समय दीर्घकालको लागि चाहिँ फाइदा हुने यस्तै 2-4 अप्रिय निर्णय लिनुहुन्छ भन्ने एक्सपेक्टेसन चाहिँ हामीले गरेका थियौँ। त्यसो हुँदाखेरि चाहिँ अहिले तत्कालको लागि त के ग्यारेन्टी छ भने 2 वर्ष यो सरकार जाँदैन, संविधानले ग्यारेन्टी गरेका छ, त्यो तत्काल चुनाव हुँदैन, त्यो अहिले उहाँलाई पपुलिस्ट काम गर्नु परेन, अहिले रियालिटी के हो त्यसमा टेकेर काम गर्नु पर्यो। त्यसपछि 5-4 वर्षमा गएपछि त अनि पपुलिस्ट कुरा गरे भइगयो नि,
अहिले भएको चाहिँ यथार्थतामा आएको छ बजेट।
त्यो भएर उहाँले चाहिँ जानी जानी वा नजानेर ठिक काम गर्नुभयो, त्यो वितरणमुखी काम गरेर र वितरणमा कम्पिटिसन गरेर चाहिँ कहिले पनि देश चाहिँ उभो लाग्दैन, त्यसले त टाटपल्टिने। हामीले ग्रिसको उदाहरण हेऱ्यौँ नि, पेन्सनकै कारणले गर्दाखेरि ग्रिस चाहिँ पछि चाहिँ टाटपल्टिनु पर्यो, भनेपछि त सरकारको आमदानी चाहिँ छैन, आमदानी चाहिँ घटिरहेछ। मैले अहिले भने अहिले केन्द्र सरकारले पहिला 100 रुपियाँ पाउँथ्यो, अहिले 70 रुपियाँ पाउने भयो, प्रदेश र स्थानीयलाई दिनुपर्ने भयो, 15-15-30 घट्ने भयो। यस्तै रोयल्टी आदि इत्यादि 50% मात्र रहने भयो, पहिला 100 नै पाउँथ्यो, तल जाने भयो, भनेपछि केन्द्रको क्षमता चाहिँ घटिरहेछ। अब झन् केन्द्रले त्यो सबै बाँड्नु पर्यो, त्यो फेरि केन्द्रको जिम्मा हो यस्ता भत्ता वितरण गर्ने, त्यो केन्द्रले बाँड्न थाल्यो भने त उसँग त केही पनि हुँदैन रिसोर्स भोलि। अनि विकास निर्माणका काम कहाँ गर्ने, रोजगारी सिर्जना कहाँनिर गर्ने, भनेपछि सरकार त डुब्छ, फेल हुन्छ। त्यही भएर स्वाभाविक हो उहाँले चाहिँ पपुलिस्ट कुरा नगर्नु भएको, यहाँनिर चाहिँ ठिक कुरा गर्नुभएको।
यो कुरा त घोषणा पत्र बनाउनेहरूलाई पनि त थाहा थियो होला नि, होइन र? हामीले चाहिँ वितरणमुखी यो पैसा बाँड्ने भत्ता बढाउने कुराहरू गऱ्यौँ भने यो वास्तविकता हुँदैन, सकिँदैन भन्ने कुराहरू, तर पनि त्यो चुनाव जित्नकै लागि आएको थियो।
अब इन्ट्रेस्टिङ कुरा हो नि, घोषणा पत्र बनाउने एकजना मान्छे अहिलेको अर्थमन्त्री पनि हो उहाँ, उहाँलाई त्यतिखेर पनि थाहा थियो। तर अब राजनीति एउटा कुरा हो, राजनीतिमा विभिन्न बाचा गर्नुपर्ला, जनतालाई झुटो साँचो भन्नुपर्ला एउटा कुरा हो, तर यथार्थ अर्को कुरा हो। यो घोषणा चुनावी घोषणा पत्र बनाउने टोलीमा यही अर्थमन्त्री हुनुहुन्थ्यो, अनि अस्ति नीति तथा कार्यक्रममा आउँदा अलिकति डिपार्चर भयो घोषणा पत्रबाट, र बजेटमा आउँदा अझ धेरै डिपार्चर भयो। भनेको के हो भने वास्तविकता र राजनीतिक नारा चाहिँ फरक कुरा हुन्। हाम्रो देशमा चाहिँ धेरै समयसम्म मान्छेलाई राजनीतिक नाराले घुमाउने काम मात्रै भयो। अब बिस्तारै हामी चाहिँ वास्तविक धरातलमा उभिएर सोच्नुपर्छ, हेर्नुपर्छ भन्ने कुराको यो रियलाइजेसन पनि हो।
सरकारले त्यो रियलाइजेसन गरेको छ,
स्वाभाविक हो। जो अर्थमन्त्री भए पनि त्यो गर्नै पर्थ्यो, त्यसमा कुनै उनी छैन।
अहिले तपाईँ कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी सरकारले हिजो सार्वजनिक गरेको बजेटमा दिइएका प्राथमिकता, बजेटका सकारात्मक नकारात्मक पक्ष र यसको कार्यान्वयनका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कारोबार दैनिकका सम्पादक कुबेर चालिसे। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो अब अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलियामा बिना इन्टरनेट सुन्न सकिन्छ।
क्यानाडामा टोल फ्री
00177-86-50-54-83।
अमेरिकामा टोल फ्री
00170-181-11-74।
युकेमा टोल फ्री
00443-63-60-368।
अस्ट्रेलियामा टोल फ्री
00161-10-28-080-51-44।
पैसा नलाग्ने टोल फ्रीमा फोन गर्नुहोस्।
गाडी वा घरमा मन लागे जति समय उज्यालो सुन्नुहोस्।
जहाँ गए पनि उज्यालो तपाईँ सँगसँगै।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी सरकारले हिजो सार्वजनिक गरेको बजेटमा दिइएका प्राथमिकता, बजेटका सकारात्मक नकारात्मक पक्ष र बजेट कार्यान्वयनका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कारोबार दैनिकका सम्पादक कुबेर चालिसे। कुबेरजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
सरकारले अब हिजो 13 खर्ब 15 अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ, जुन चाहिँ आगामी आर्थिक वर्षको लागि हो र यो चालु आर्थिक वर्षको भन्दा 37 अर्ब रुपियाँ बढी हो। चालु आर्थिक वर्षमा नै अहिलेसम्म हेऱ्यौँ भने हामी 10.5 खर्ब रुपियाँ बराबरको रकम चाहिँ खर्च हुन सकेको छैन। यस्तो बेलामा अहिले चाहिँ 37 अर्ब रुपियाँ मात्रै बढीको बजेट आउँदाखेरि यो चाहिँ कार्यान्वयन गर्ने बजेट ल्याएको छ भनेर एका थरीले तर्क गरिरहेका छन् भने अर्का थरीले पोहोरको तुलनामा बजेट बढेन, बढ्नु पर्थ्यो, अहिले त संघीयतामा पनि गइसकेका कारणले खर्च अझ बढ्थ्यो, आमदानी अझ बढ्थ्यो भन्ने तर्क पनि गर्दै सरकारको आलोचना पनि गरिरहेका छन्। यी दुई थरीमा कुन चाहिँ पक्षको तर्क ठिक हो?
बजेटको आकार ठूलो हुँदैमा राम्रो अथवा त्यसले काम गर्छ भन्ने कुरा गलत हो भन्ने कुरा चाहिँ हाम्रा पछिल्ला उदाहरणहरू, हाम्रो देशकै बजेटका पछिल्ला उदाहरणहरूलाई हेरे पुग्छ। हामीले प्रत्येकपल्ट ल्याएका बजेटहरू कति खर्च गरेका छौँ? हामीले म्याक्सिमम् खर्च गरे भने 80% र हुँदाहुँदा चालु खर्च पनि 100% खर्च नहुने भयो। भनेपछि हाम्रो बजेट खर्च गर्ने क्षमता चाहिँ घट्दो छ। अब विभिन्न कसैले चाहिँ कर्मचारी तन्त्रलाई दोष लाउँछ, इनइफिसियन्ट छ, काम गर्दैन, होइन राजनीति मात्रै गर्छ भनेर, कसैले होइन राजनीतिक नेतृत्व नै यस्तै छ अनि कर्मचारीले के काम गर्छ भन्छ त्यो आफ्नो ठाउँमा होला, तर हाम्रो खर्च गर्ने क्षमता घटेको त सत्य हो। खर्च गर्ने क्षमता घटिसकेपछि अनि हाम्रो प्राथमिकताका कुराहरू पनि फोकस भएनन्। जस्तै यही बजेटमा पनि ठ्याक्कै फोकस के त, केलाई चाहिँ फोकस गरेका छ भनेर सोध्नुभयो भने यो पनि गर्छु भने चाहिँ, यो पनि गर्छु भने चाहिँ, यो पनि गर्छु भने चाहिँ के हो त? एक वर्षमा देखिने कङ्क्रिट कुरा के हुन्छ त भन्दा ठ्याक्कै भन्ने यसमा पनि छैन। भनेपछि एउटा फोकस नहुनु, अर्को आकार बढ्दै जानु, यो कारणले गर्दाखेरि चाहिँ हाम्रो यो दुईवटा चाहिँ गलत कुरा भइरहेको थियो अहिलेसम्म पछिल्ला वर्षहरूमा। र अब त्यो हुनुको कारण पनि थियो कि अस्थिर थियो सरकार, प्रत्येक 9-9 महिना एक एक वर्षमा सरकार परिवर्तन हुन्थ्यो र आफ्नो सरकारले चाहिँ जस लिनलाई त्यो जस लिने होडबाजीमा चाहिँ हुने नहुने सबै बन्ने नबन्ने सबै आयोजनाहरू हालिदिने, जुन जुन माननीयले भन्नुहुन्छ अथवा जुन जुन आफ्नो जिल्लाका सभापतिहरू होलान् के होलान् पार्टीका उनीहरूले भन्छन् त्यो सबै हालिदिने, ताकि चाहिँ बजेटमा यी हामीले हालिदिएका छौँ भन्ने देखायो भने त्यति तर काम हुने चाहिँ होइन। त्यही भएर अहिले भएको बजेट, जुन यो चालु आर्थिक वर्षको बजेट पनि 37 अर्ब तपाईँले बढी भन्नुभयो त्योभन्दा यो, तर 13 खर्ब 15 अर्ब भन्दा 37 अर्ब कम भएको 12 खर्ब चान्चुनको बजेट पनि कति खर्च भएको छ त भनेर हेर्दाखेरि त खर्च त भएको छैन। एक अर्को बजेटको मध्यावधि समीक्षामा यही अहिलेको हाम्रो अर्थमन्त्रीज्यूले 10 खर्ब चान्चुन मात्रै बजेट हुन्छ भन्नुभएको छ। रियलिस्टिक. अब 10 खर्ब चान्चुन मात्रै बजेट मान्ने हो भने यो आर्थिक वर्ष सकिँदाखेरि म्याक्सिमम् त्यही 10 खर्ब चान्चुन खर्च हुन्छ. भनेपछि 10 खर्ब चान्चुनलाई मान्ने हो भने 13 खर्ब त यो त 3 खर्ब बढीको बजेट हो.
अहिले बढी भइसकेको छ.
बेस हेर्नु पऱ्यो नि त हामीले, रियल बेस. असार मसान्तसम्म चालु आर्थिक वर्षको बजेट कति खर्च हुन्छ त्यसको आधारमा हेर्ने हो भने त हामी त 3 खर्ब चान्चुनको बढी छौँ. त्यो भएको हुनाले कसरी हेर्ने भन्ने एउटा कुरा हो. अर्को चाहिँ आकारले, आकार ठुलो हुँदैन बजेट चाहिँ गजब राम्रो भन्ने हुँदैन. किनभने हामीले 4 खर्बदेखि बितेका 6 वर्षमा हेऱ्यौँ भने 6 वर्षमा 3 गुणा आकार बढ्यो. 4 खर्ब थियो 69-70 अनि त्यसपछि एकैताल अहिले 12 खर्ब भयो भने 4×12 3 गुणा आकार बढ्यो. तर अर्थतन्त्र कति बढ्यो त, अर्थतन्त्र कति बढ्यो भनेर हेर्ने हो भने अर्थतन्त्रमा त त्यस्तो छलाङ त्यस्तो उ त भएको छैन. त्यो बजेट ठुलो आकारको हुँदैमा अर्थतन्त्र बढ्ने अथवा त्यसले राम्रो गर्ने होइन. बरु त्यसले के गर्छ भने बजेट ठुलो आकारको विस्तारकारी भयो भने बजारमा महँगी चाहिँ बढाउँछ. बजारमा पैसा बढी आयो भने त्यसले पैसाले चाहिँ सामानको मूल्य कम हुन्छ, भाउ बढ्छ र त्यो चाहिँ महँगी बढ्छ. त्यो भए हुनाले ठुलो आकारको बजेट हुनु राम्रो कुरा चाहिँ होइन. अब अहिले चाहिँ अहिलेको योपालि चाहिँ ठुलो आकारको हुनै पर्थ्यो किनभने हाम्रो नयाँ दायित्व थपिया छ. प्रदेशलाई पनि हामीले खर्च दिनुपर्छ र स्थानीय तहलाई पनि. पछि पछि स्थानीय तहले आफ्ना स्रोतहरू जुटाएर पछि पछि अलि बढी सबल हुँदै जालान्, तर प्रदेशलाई त पछिसम्म पनि दिनुपर्छ किनभने प्रदेशलाई संविधानले नै धेरै स्रोतको सुनिश्चितता गरेका छैन, तर स्थानीय तहलाई चाहिँ गरेका छ. त्यो भएर पछि पछि हुँदै जाँदा स्थानीय तहहरू बलियो हुँदै जान्छन्. सर्भिस डेलिभरीको लास्ट पोइन्ट भनेको लोकल लेभल हो. त्यो भएर लोकल लेभल चाहिँ बलियो हुनुपर्छ भन्ने जुन मानसिकता अनुसार संविधान आएको छ त्यसले बिस्तारै काम गर्छ. तर अहिले चाहिँ दिनु पर्यो. मैले अहिले भने हार्डवेयरको लागि सफ्टवेयरको लागि भवन बनाउनु पर्यो. वडा अध्यक्ष बस्ने भवन छैन, गाविस अध्यक्ष बस्ने भवन छैन, त्यस्तै प्रदेशमा मन्त्रीहरू बस्ने भवन छैन, होइन सचिवहरू बस्ने भवन छैन, कार्यालय छैन, धेरै कुराहरू छैनन् पूर्वाधारका कुराहरू. त्यसको लागि पैसा दिनु पर्यो. अर्को चाहिँ तलब भत्ता नै पनि भयो फेरि बेसिक, पहिलाभन्दा त अब त्यो त फेरि दिनु पर्यो. त्यसपछि अनि कानुनहरू निर्माणका लागि एक्सपर्टहरू हायर गर्नु पर्यो. विभिन्न यी सुरु सुरुमा खर्चहरू हुन्छन्, त्यो खर्च भनेको चाहिँ लगानी हो खासमा, त्यसको लागि दिनु पर्यो. त्यो भएर योपालिको बजेट चाहिँ मोरलेस 13 खर्ब 15 अर्ब चाहिँ धेरै नै हिसाब गरेर उहाँहरूले ल्याउनु भएको छ. आफ्नो जुन क्षमता छ, अझ अब कसैले त राजस्व चाहिँ बढी महत्वाकांक्षी भयो, 30% लक्ष्य राख्यो, जबकि पछिल्लो 10 वर्षमा हेऱ्यो भने 20-22% मात्रै ग्रोथ छ एभ्री इयर. तर योपालि 30% लक्ष्य राखेको छ, राजस्व चाहिँ महत्वाकांक्षी भयो भनेर दोष पनि लगाएछन्. तर म चाहिँ त्यसरी हेर्दिनँ. राजस्व चाहिँ 30% वृद्धि हुन्छ यदि दुईटा कुरा गर्नुपर्छ. राजस्व प्रशासनमा चाहिँ एउटा प्रशासन सुधार गर्नु पर्यो. लिकेज धेरै छ हाम्रो, त्यो कर चुहावट धेरै छ. अर्को चाहिँ यो कर अधिकृतहरूको तजबिजी विवेक भन्ने धेरै छ त्यहाँ कानुनमा. कर अधिकृतले भनेअनुसार हुने अथवा उहाँले तोक्न सक्ने त्यस्ता तजबिजी अधिकारहरू काटिदिने र ठ्याक्कै यसको यति लाग्छ भनेर राखिदिने हो भने र त्यहाँ बिचमा खेल्ने ठाउँ, बार्गेनिङ गर्ने ठाउँ नदिने हो भने चाहिँ कर उठ्छ. अनि अर्को चाहिँ अलिकति हाम्रो इन्फर्मल इकोनोमी चाहिँ ठुलो छ, ब्ल्याकै नभनौँ, कालो त छँदैछ. त्यसपछि इन्फर्मल जुन चाहिँ राष्ट्रिय गणनामा नेसनल रेकर्डमा छैन, त्यस्ताहरू पनि बिस्तारै इन्फर्मल यो अनौपचारिक अर्थतन्त्र चाहिँ औपचारिकतिर आयो भने जेनरली अहिले 38% जति चाहिँ अनौपचारिक अर्थतन्त्र छ भन्ने गरेका छौँ. हाम्रो अर्थतन्त्र आजको मितिमा 30 खर्ब मान्ने हो भने त्यसको 38% भनेको त ठुलै भयो. त्यत्रो चाहिँ फेरि टोटल फर्मल इकोनोमीमा आयो भने त्यसले पनि राजस्वमा चाहिँ कन्ट्रिब्युट गर्छ. त्यो 30% चाहिँ राजस्व वृद्धिको लक्ष्य महत्वाकांक्षी होइन, एकदम मजाले हुनसक्छ. त्यति भनेको 8 खर्ब त्यो आइसकेपछि त्यसले चाहिँ हाम्रो भनौँ न तलबै भत्तै खानालाई चाहिँ विदेशी ऋणमा चाहिँ जानुपर्छ भन्ने जुन एक किसिमको भनाइ छ नि हाम्रो, त्यो चाहिँ नपर्ला. त्यसो भइसकेपछि बिस्तारै अनि विकास निर्माणका काममा त्यसमा गर्नलाई सजिलो हुन्छ. त्यही भएर बजेट चाहिँ अङ्कको हिसाबमा हेर्नुहुन्छ भने चाहिँ एकदमै यो 13 खर्ब 15 अर्ब चाहिँ पर्फेक्ट अङ्क हो. कसैले 15-16 पनि हुन्छ भनेको थिए. अब उहाँहरूले पपुलिस्ट बजेट ल्याउनु भयो भए, युवराज खतिवडाले पपुलिस्ट बजेट ल्याउनु भयो भए अब यो त्यो कार्यक्रम जे पनि हाल्नु भए हुन्थ्यो होला 15-16 खर्ब. तर उहाँले यो अङ्कको हिसाबमा चाहिँ टेक्नोक्राट भएको, उहाँ चाहिँ अर्थशास्त्री अर्थमन्त्री भएको फाइदा चाहिँ एउटा के भने उहाँले बजेटको अङ्क चाहिँ वास्तविक धरातलमा ल्याउनु भएको छ।
राजस्वको कुरा गर्दा 8 खर्ब 31 अर्ब रुपियाँ उठाउने लक्ष्य छ, त्यो उठ्छ भन्ने तपाईँको कुरा भयो। अब त्यो जति राजस्वबाट उठ्ने रकम छ त्योभन्दा बढी चाहिँ चालु खर्चतर्फ छुट्याइएको छ। चालु खर्चमा हेऱ्यौँ भने 8 खर्ब 45 अर्ब झन्डै 64.3% कुल बजेटको छुट्याइएको छ। यो भनेको त हामीले करबाट तिरेको सबै रकम चाहिँ कर्मचारी मन्त्रीको तलब भत्तामै जाने रहेछ होइन?
यस्तो हुन्छ, चालु खर्चमा चाहिँ सबै तलब भत्ता मात्रै हुन्छ भन्ने हुँदैन। पुँजीगत खर्च पैसा चाहिँ नि पुँजी निर्माणमा विकास उसमा लाग्छन् भन्ने नर्मल बुझाइ हो, तर चालुभित्र पनि केही केही विकास निर्माणका बजेटहरू हुन्छन्। जस्तै मेलम्चीको बजेट चाहिँ तपाईँले हेर्नुभयो भने चालुभित्र छ, चालुभित्र पनि छ त्यो
मेलम्ची
आयोजन। त्यो भएर सबै चाहिँ चालुभित्र भएको चाहिँ तलब भत्ता मात्र हो भनेर सोलो डोलो त्यसरी भन्न मिल्दैन। त्यही भएर मैले अघि नै भने नि उठाएको चाहिँ करले चाहिँ तलब खान पनि पुग्दैन भन्ने स्थिति चाहिँ हुँदैन भने नि, किनभने तलब भत्ता खानलाई चाहिँ उठाएको करले पुग्छ। 8 खर्ब भनेको चाहिँ योपालि 7 खर्ब 30 अर्ब हो योपालिको लक्ष्य, त्यसमा चाहिँ अर्को पालि यति पुग्छ, यसमा चाहिँ समस्या हुँदैन। त्यही भएर त्यो उठाएको तलब के अरे उठाएको राजस्वले तलब भत्ता खानलाई पुग्छ, विकास निर्माणका कामहरूलाई पनि सपोर्ट गर्न भन्ने चाहिँ हाम्रो त्यो बेस बनेको छैन। अब त्यो बेस बन्नलाई चाहिँ भ्याटमा अलिकति मेहनत गर्यो राजस्व प्रशासनले, र यो लिकेज जुन कर छली छ त्यो कर छलीमा अलिकति मेहनत गर्यो, अनि त्यो ऱ्यान्डम स्याम्पलिङ भन्ने हुन्छ, जेनरली 3-4% चाहिँ ऱ्यान्डम स्याम्पलिङ हुन्छ। त्यो 3-4% ऱ्यान्डम स्याम्पलिङलाई चाहिँ 20%तिर बढायो भने अनि त्यसले चाहिँ अलिकति बढी कर कम्प्लायन्स चाहिँ हुन्छ। कम्प्लायन्स भइसकेपछि त्यो जब सबैले त्यो नियम कानुन मान्न थाल्छन् त्यसपछि राजस्व त बढ्छ। राजस्वमा चाहिँ त्यति समस्या चाहिँ धेरै त्यसमा खेल्नै पर्दैन। अलिकति राजस्व सचिव स्ट्रिक्ट हुनुभयो, अलिकति अर्थमन्त्री स्ट्रिक्ट हुनुभयो र दायाँ बायाँ त्यो गर्न दिनु भएन भने चाहिँ राजस्वमा समस्या हुँदैन।
पुँजीगत खर्चको कुरा गर्ने हो भने चाहिँ 3 खर्ब 14 अर्ब रुपियाँ छुट्याइएको छ, जुन चाहिँ 23.9% हो कुल बजेटको। यो हेऱ्यौँ भने अघि नै तपाईँले भनिहाल्नुभयो राजस्वबाट उठेको पैसा चालु खर्चतर्फ पर्याप्त छ पुग्छ भनेर, त्यो भने पुँजीगत खर्चको लागि चाहिँ हामी वैदेशिक अनुदान र ऋणमै भर पर्नु पऱ्यो होइन, जुन चाहिँ अब पाइने नपाइने निश्चित पनि छैन। यसरी उधारोमा छुट्याइएको यो बजेटले चाहिँ देश समृद्ध हुन्छ विकास हुन्छ भनेर आशा गर्ने ठाउँ कति छ?
यो चाहिँ हाम्रो बजेटको पहिलादेखिको एकदमै के भन्छ यो इन्ट्रेस्टिङ पार्ट हो। हाम्रो चाहिँ जहिले पनि हेऱ्यौँ भने यो विकास खर्च अर्थात् पुँजीगत खर्च चाहिँ जहिले पनि हाम्रो आफ्नो स्रोतबाट हुँदैन, अनि चाहिँ जहिले पनि विदेशी ऋण अनुदान होइन सहायता त्यसैबाट हुन्छ। तर इन्टरनेसनल कम्युनिटी विकास साझेदारहरूले चाहिँ हामीलाई कमिटमेन्ट गरेका हुन्छ, प्रत्येक उनीहरूको 5 वर्षे रणनीति हुन्छ, जस्तै विश्व ब्याङ्कको अथवा एसियाली विकास ब्याङ्कको अथवा दुई देश जुन भारत अमेरिका चीन होइन यस्ता मुलुकहरूले चाहिँ कमिटमेन्ट गरेर हुन्छ, त्यो अनुसार त्यो पैसा छुट्याइन्छ। त्यो ऱ्यान्डमली त्यसै छुट्याइन्न। त्यो 300 किन छुट्याएको भन्दा अघिल्लो साल अनि उहाँहरूको जुन 5 वर्षे रणनीति नेपाललाई यति सहयोग गर्ने भनेको छ 5 वर्षमा, त्यसमा हेरेर त्यो अनुसार हिसाब गरेर गरे उदाहरणै चाहिँ भन्न मिल्दैन, त्यो पैसा आउँछ। तर फेरि अघि नै को कुरा आउँछ, हाम्रो खर्च गर्ने क्षमता कति छ त्यसमा भर पर्छ यो चाहिँ, किनभने ती पैसा विदेशी अनुदान यी सहायता भनेर चाहिँ हामीले खर्च गरिसकेपछि स्रोत भर्नामा आउने हुन् धेरै जसो। त्यो भएर हामीले खर्च जति धेरै गर्छौँ त्यति आउँछ, हामीले खर्च गर्न सकेनौँ एक पैसा पनि आउँदैन। त्यो भएर फेरि हाम्रो विकास खर्च गर्न सक्ने क्षमता छैन। हाम्रा जति पनि आयोजना मेलाम्चीकै कुरा गरौँ न, 20 वर्ष 25 वर्ष भयो, कुनै पनि आयोजना हामीले 5 वर्षमा कम्प्लिट गरेको रेकर्डै छैन होइन। 3 वर्ष त कुरै छोडिदिउँ, 1 वर्षमा हुने आयोजना त अब त्यो त कल्पनै नगरे भयो भनेपछि, त्यही भएर मैले अघि नै भने नि यति धेरै आयोजनाहरू भन्नुभन्दा 1 वर्षमा हुन सक्ने ल, 1 वर्षमा हामी यो महेन्द्र राजमार्ग यो के अरे काठमाडौँबाट यो नागडुङ्गा हुँदै बाहिर जाने बाटो चाहिँ एकदम फर्स्ट क्लास एक्सप्रेस वे बनाउँछौँ मात्र भनेर 1 वर्षमा उहाँले त्यति मात्रै गर्नुभयो भने पनि कस्ट अफ ट्राभल कस्ट अफ ट्रेड घट्छ, जसको कारणले इकोनोमिक एक्टिभिटिज बढ्छ, मान्छेको फ्लो यहीँबाट पोखरा जाने यहाँबाट नारायणगढ चितवन जाने मान्छेको फ्लो बढ्छ, त्यसले के हुन्छ इकोनोमिक एक्टिभिटी बढ्छ। त्यो भएर अथवा फास्ट ट्र्याक ल हामी 1 वर्षमा फास्ट ट्र्याक सघाउँछौँ, त्यस्ता केही एकदम कमिटमेन्ट आएर 1 वर्षमा हामी यो गर्छौँ भन्ने कुरा चाहिँ नभएको हुनाले नै समस्या भयो, र त्यही कुरा चाहिँ विकास आयोजना र पुँजीगत खर्चसँग जोडिन्छ ठ्याक्कै। किन उहाँले कमिटमेन्ट गर्न सक्नुहुन्न भन्दाखेरि त्यो चाहिँ हाम्रो अहिलेसम्मको हिस्ट्री यो वर्षसम्मको हेर्दा पनि त्यो चाहिँ कसैले पनि त्यो आँट गरेका छैन। उहाँले चाहिँ आँट गर्नुहुन्छ कि यो पालि भन्ने चाहिँ हामीलाई आश थियो, उहाँले पनि त्यो आँट चाहिँ गर्न सक्नु भएन. हामी सकिनेछ दुई वर्ष एक वर्ष पाँच वर्ष भनेर भन्नुभएको छ, तर त्यो चाहिँ ठ्याक्कै फोकस चाहिँ देखिएन.
अब यो बजेटमै सांसद विकास कोष मार्फत सांसदहरूलाई रकम दिने चलन थियो विगतदेखि, र दिनु हुँदैन भनेर विरोध पनि हुँदै आएको थियो, अहिले नदिउँ भनेर धेरै तिरबाट दबाव पनि थियो, तर सरकारले काहीँ न काहीँबाट निर्वाचन क्षेत्रलाई 4 करोड रुपियाँ छुट्याएको छ. यसलाई चाहिँ तपाईँ के भन्नुहुन्छ, चाहिन्थ्यो चाहिँदैन थियो? अब अहिले त स्थानीय तह पनि भइरहेको स्थितिमा स्थानीय तहले विकासको काम गर्थे.
यो चाहिँ एकदमै गैर संवैधानिक काम हो. यहाँनिर चाहिँ अर्थमन्त्रीज्यू एकदमै अब उहाँलाई त खासमा अवसर थियो यो, उहाँले चाहिँ मैले यो हटाइदिएँ र यो गलत प्रथा चाहिँ हटाएर एकदम राम्रो प्रथा इस्टाब्लिस गरेँ भनेर भन्ने अवसर थियो, तर उहाँ चाहिँ त्यसमा टिक्न सक्नु भएन. प्रधानमन्त्रीले पनि यो चाहिँ हटाउनै पर्छ भन्ने जस्तो कुराहरू थियो, तर प्रधानमन्त्री पनि झुक्नु पर्यो. भनेपछि हाम्रो सांसदहरूको काम के हो भन्ने कुरामा सांसदज्यूहरूले नबुझेको जस्तो देखियो. उहाँहरूले चाहिँ सांसदहरूको काम भनेको संसदमा आएर ऐन कानून बनाउने, जबकि यो देशमा ऐन कानून बनाउनलाई 3 वर्ष 4 वर्ष 5 वर्ष लागिरहेछ. अहिल्यै पनि इकोनोमीसँग आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन कानूनहरू संसदमा करिब करिब 25-30 वटा चाहिँ थन्किएर बसेका छन्, जुन चाहिँ आयो भने त्यसले आर्थिक सुधार गर्छ र इकोनोमीलाई सपोर्ट गर्छ भन्ने धेरै निजी क्षेत्रको भनाइ छ. त्यतातिर चाहिँ उहाँको ध्यान छैन. उहाँको जे मुख्य काम हो त्यतातिर चाहिँ उहाँको ध्यान छैन. उहाँहरूको ध्यान कता छ भने पैसा आउँछ अनि त्यो पैसा लगाएर गाउँमा बाँड्ने, अनि त्यसपछि चुनावमा चाहिँ नि अब अहिलेलाई धेरै कार्यकर्तालाई प्रत्येक वर्ष पालिरहेपछि चुनावमा तिनीहरूलाई भाडाको टट्टु बनाएर दौडाउन पाइयो अनि चुनाव जित्न पाइयो. यो भनेको चाहिँ के हो भने जनताले तिरेको करको दुरुपयोग हो. यो जनताले तिरेको करको दुरुपयोग गर्नु भनेको राजस्व मार्नु भनेको चाहिँ अपराध हो, वित्तीय अपराध हो, र हाम्रा सांसदज्यूहरूले त्यो वित्तीय अपराध गर्नलाई चाहिँ चाहनुभयो. अर्थमन्त्रीज्यूले त्यसमा सही छाप ठोकिदिनु भयो. भनेपछि अर्थमन्त्रीज्यूले यो चाहिँ एकदमै गलत काम गर्नु, विगतदेखि नै अघिल्लो पालिदेखि नै यो दिनुहुन्छ दिनुहुन्न, कुनै अर्थमन्त्रीहरू चुप्लाएर बस्थे, कोही अर्थमन्त्री चाहिँ होइन यो लेखिदिनु पऱ्यो तपाईँहरूले यो दिनुहुन्न, खासमा यो गलत चाहिँ प्रेसर आइरहेछ मलाई भन्नुहुन्थ्यो. अहिले पनि यो सतहमै आयो बाहिरै आयो, तर टिक्न सक्नु भएन. यो चाहिँ वित्तीय अपराध नै हो.
केही सांसदहरूले पर्दैन यो नदिनु भनेर पनि
सांसदहरूले पनि भन्नुभएको थियो. केही सांसदहरूले यो वित्तीय अपराध नै हो र यो संविधानभन्दा बाहिरको गैर संवैधानिक काम हो.
अब अर्को प्रसङ्गतिर लाउँ, शेयर बजार मैत्री भएन भनेर लगानीकर्ता शेयर कारोबारीहरूले भनिरहनु भएको थियो. अब अर्थमन्त्रीले हिजो बजेटमा शेयर बजार विस्तारका केही योजना बजेटमा समावेश गर्नुभएको छ, तर सँगसँगै शेयरको पुँजीगत लाभ कर पनि बढाउनु भएको छ. अब यसलाई के रूपमा लिने, शेयर बजार मैत्री सरकार भयो भएन भनेर कसरी लिन सक्छौँ?
अब अहिले 9 बज्न लाग्यो, अब 2 घण्टापछि बजारले ठ्याक्कै देखाइहाल्छ रियाक्सन, यति छिटो रियाक्सन भइहाल्छ बजारमा. धेरै सम्बोधन गर्नुपर्ने आवश्यकतै थिएन खासमा. उहाँले चाहिँ बजेटमा शेयर बजार मैत्री हुन्छौँ हामी मात्र भनेर अनि त्यसपछि बाँकी चाहिँ पछि त्यसलाई सम्बोधन गर्दै गाभे हुन्थ्यो. यति धेरै अब शेयर बजारमा पनि लगानीकर्ता अहिले धेरै बढिसके अनि अब त्यहाँ पनि अन्त जस्तै धेरै पार्टीका चाहिँ लगानीकर्ताहरू छन् अनि अब त्यो पार्टी पार्टीगत लगानीकर्ताहरू आफ्नो आफ्नो पार्टीका नेताहरू कहाँ गएर लबिङ गर्न जाने चलन पनि चलिसकेका छ त्यहाँ. त्यसले गर्दाखेरि अब लगानी गरिसकेपछि एउटा ब्युटिफुल कुरा चाहिँ के हो भने तपाईँ एमाले भयो नि, काङ्ग्रेस भयो नि, माओवादी भयो नि, लगानी गरिसकेपछि तपाईँलाई आफ्नो पैसाको चिन्ता हुन्छ. त्यो काङ्ग्रेस सरकार छ, एमाले सरकार छ, माओवादी सरकार मतलब होइन, तपाईँको पैसा डुब्छ कि उत्रिन्छ त्यसको चिन्ता हुन्छ. त्यो भए भएर उहाँहरू चाहिँ लबिङ गर्न जानुभयो अनि अब कतिवटाले चाहिँ यसमा चाहिँ अलिकति रिल्याक्स गरिदिनु होला, जस्तै भ्याटको विवाद थियो
त्यो त
भ्याटमा पनि सजिलो थियो, त्यो त्यति धेरै विवाद गर्न आवश्यकतै थिएन. त्यो पहिल्यै हटाइदिए पनि हुन्थ्यो, उहाँले हटाइदिनु भयो, त्यो राम्रो काम गर्नुभयो. यतातिर राम्रो काम गर्नुभयो, अब यतातिर चाहिँ अलिकति त्यसलाई ट्विस्ट गरिदिनु भयो. अब बजारले त्यसलाई कसरी रियाक्ट गर्छ भन्ने कुरा त अब 2 घण्टापछि थाहा भइहाल्छ. तर त्यति अमैत्री पनि होइन, त्यति मैत्री पनि होइन. शेयर बजारको बारेमा चाहिँ हाम्रो अर्थमन्त्रीज्यूको पहिलादेखि नै उहाँको एकदम क्लियर कट लाइन छ, गभर्नर हुँदादेखि पहिलादेखि नै उहाँको शेयर र जग्गाकोमा जग्गा पनि उहाँ चाहिँ धेरै त्यो जग्गाले विकास गर्दै, पहिला त घर जग्गा भन्ने गर्नुहुन्थ्यो, पछि हामीले घर चाहिँ उत्पादनमूलकै हो, जग्गा मात्रै भन्नुहोस् भनेपछि उहाँले जग्गा चाहिँ अनुत्पादक क्षेत्र भन्नु, तर अब दुःखको कुरा उहाँकै सम्पत्ति विवरणमा चाहिँ जग्गा जोड्नु भएर चाहिँ दोलखातिर जिरीतिर गएर होइन, अब त्यो हाम्रो कल्चर पनि हो क्या, संस्कार पनि हो, त्यो तोड्न टाइम लाग्छ. जग्गा चाहिँ अनुत्पादक क्षेत्र हो, त्यहाँ कठोर हुनैपर्छ,
कठोरै बनेको छ नि,
कठोरै हुनुपर्छ, बन्नुभएको छ, ठिक छ. सेयर चाहिँ फेरि त्यस्तो अनुत्पादक होइन, खालि बबल बस्ट चाहिँ हुन दिनुहुन्न, यो सर्ट सेलिङ गरेर मान्छेले चाहिँ हल्लाखल्ला गरेर छिटो छिटो कमाउने जुन त्यो लोभ हुन्छ नि, त्यसले गर्दाखेरि सर्वसाधारण नबुझेका मान्छेहरू फस्लान् भनेर सरकारले बचाउनुपर्छ, त्यो सरकारको दायित्व हो। तर सेयर चाहिँ अनुत्पादक क्षेत्र हो, यसलाई चाहिँ प्रमोट गर्नुहुन्न भन्ने हो भने चाहिँ त्यसले चाहिँ फेरि अर्को डिजास्टर ल्याउँछ, किनभने आजको मितिमा हाम्रो पुँजी बजार त्यति मच्योर नहोला, त्यति त्यो डेप्थ गहिराई पनि नहोला, तर धेरै सीमित आयवर्ग जस्तै स्यालेरी खाने, फिक्स स्यालेरी खाने वर्गको लागि त एउटा कानुनी रूपमा आम्दानी गर्ने एउटा बाटो त हो नि, जस्तै श्रीमान अफिस जान्छ, निश्चित आय गर्छ, श्रीमतीसँग अलिअलि बचत पैसा छ, सेयरमा लगाउँछिन् दिउँसो 3 घण्टा 4 घण्टा, अनि त्यसपछि त्यसबाट उनले पैसा कमाउँछिन् भने राम्रो कुरा हो, नट भए लगानीको एउटा राम्रो कानुनी आधार हो र त्यसले चाहिँ धेरै राम्रो काम पनि गरेका छ। त्यही भएर त्यस्ता मान्छेहरू नडुबुन् भनेर सरकार सचेत हुनु चाहिँ सही कुरा हो, तर अनुत्पादक क्षेत्र चाहिँ होइन, शेयर बजारलाई अनुत्पादक क्षेत्र चाहिँ भन्नु मिल्दैन। त्यही भएर उहाँको बेला बेलामा उहाँको भनाइलाई लिएर बजार बटाउने घटाउने गर्छन् नि, त्यो चाहिँ बजारमा खेलाडी हुन्छन्, स्वाभाविक हो, बजारमा खेलाडी हुन्छन्, तर सरकारको काम के त, सरकार त रेफ्री हो,
नियमन त गर्नु पर्यो,
रेफ्री हो नि त सरकार, सरकारले त रेफ्रीको भूमिका निभाउनु पर्यो नि त, सरकार चाहिँ बेन्चमा सुतेर बस्यो भने फुटबल गेममा अनि के हुन्छ त, त्यहाँ त हातले लगाएर नि पोस्टमा गोल हाल्छन् नि, सरकार रेफ्री त चनाखो हुनु पर्यो नि त। त्यही भएर बजारमा खेलाडी हुन्छन्, बजारमा खेलाडीले खेले भनेर चाहिँ सरकारले उन्मुक्ति पाउँदैन, सरकार रेफ्री हो, यदि बदमासी गरेका छन् भने त्यसलाई येलो कार्ड दिने, रेड कार्ड दिने, होइन फ्री किक दिने, के गर्ने गर्नु पर्यो सरकारले, होइन भने खेललाई खेलको नियमभित्र चलाउन पनि रेफ्री चनाखो हुनु पर्यो,
हामी
भने बच्न पाइन्न।
हामी एकदम अन्तिममा आछौँ, अब मसँग एउटा मात्र प्रश्न बाँकी छ तपाईँलाई सुन्दा, प्रश्न त धेरै छन्, एउटा मात्र प्रश्न गर्छु, आयकरको दर परिवर्तन भएको छ
हजुर,
यसलाई चाहिँ कसरी लिन सकिन्छ?
अब यहाँनिर चाहिँ
एकदम छोटोमा
उहाँले चाहिँ प्रगतिशील कर लगाउने, धनीबाट लिने, गरिबलाई दिने, हामीले बच्चामा रबिन हुडको कथा पढ्थ्यौँ क्या, यो गरिबलाई धनीलाई लुट्ने, गरिबलाई बाँड्ने, सायद समाजवाद भने त्यही हो भन्ने हिसाबले यहाँ व्याख्या भयो, तर त्यो होइन, जनतालाई कमाउने अवसर दिने र जसले बढी कमाउँछ त्यसबाट चाहिँ ह्यान्ड अफ गड भन्छ कर लिएर अनि नहुनेलाई दिने, नहुनेलाई चाहिँ त्यसबाट ऊ गर्ने भन्ने हो राज्यको सिद्धान्त, समाजवाद भने पनि जे भने पनि राज्यले गर्ने त्यही हो। तर अब अहिले जुन 4 स्ल्याब ल्याउनु भयो, अब त्यसले चाहिँ धेरै मेरो विचारमा त्यो एउटा वर्ग निम्न वर्गलाई त त्यसले एड्रेस गर्ला, तर मध्यम वर्गलाई चाहिँ त्यसले हिट गर्छ। अहिले हामी कहाँ कस्तो सिचुएसन छ भने एउटा मात्रै जब गरेर, एक ठाउँमा जब गरेर र एउटा मात्रै स्यालेरीमा बाँच्न सक्ने आधार छैन, महँगी छ, मूल्य वृद्धि छ, अनि काठमाडौँ अथवा कुनै पनि सहर, देशको कुनै पनि सहरमा बस्दाखेरि बस्नलाई चाहिँ पुग्दैन एउटा मात्र जागिर गर्छ, त्यसपछि 2-3 गर्ने धेरै छन् साथीहरू, यो अहिलेको ट्रेन्ड हो पनि हो, मल्टी प्रोफेसन मल्टी जब भन्ने, अनि त्यसबाट चाहिँ अब अहिले हेर्ने, त्यसरी हेर्नुभयो हेर्नु भएन उहाँले मलाई लाग्दैन, त्यसरी हेर्नु भएन जस्तो छ, त्यसरी हेर्ने हो भने अहिले 25-30 होइन 50,000 हाराहारी नर्मली एउटा व्यक्तिले कमाउँछ, त्यति कमाएपछि मात्र उसको घर चल्छ, होइन भने फेरि चल्दैन, त्यो भए भएर अब त्यो मान्छेलाई त मर्का पर्ने भयो, अब
अहिलेको नयाँ
नयाँ स्ल्याबमा जाने भयो, ऊ त 20% जाने भयो, अहिलेसम्म 15 थियो, अब 20 जाने भयो, भनेपछि चाहिँ उहाँले अब यो हिसाब किताब गर्दा उहाँहरूले राम्रोसँग होमवर्क चाहिँ गर्नु भएन कि, किनभने उहाँले निम्न वर्गलाई त ठिकै गर्नुभयो, तर मध्यम वर्गीय जुन चाहिँ बिस्तारै नेपालमा अहिले मध्यम वर्गीय समाज बढिरहेछ त्यसलाई चाहिँ उहाँले हिट गर्न लाग्नुभयो कि जस्तो लाग्छ मलाई, चाहिँ यो देखिन्छ यसको रियाक्सन तुरन्त नै
हुन्छ। हामी अन्तिममा आछौँ, आउनुभयो, समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि।
उहाँ हुनुहुन्थ्यो कारोबार दैनिकका सम्पादक कुबेर चालिसे। सरकारले हिजो सार्वजनिक गरेको बजेटमा दिइएका प्राथमिकता, बजेटका सकारात्मक नकारात्मक पक्ष केलाउँदै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजका लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।